पाक चीन इक्तसादी राहदारी मंसूबे से मुंसलिक गवादर की बंदरगाह ऑपरेशनल, इराकी अफवाज का नमरूद नामी कस्बे पर कंट्रोल बहाल और बताएंगे एक डायनासोर के बारे में जो धमाके में बाल बाल बच गया। ये बीबीसी उर्दू सर्विस है, फरहत जावेद से खबरें सुनिए। पाकिस्तान और चीन के दरमियान इक्तसादी राहदारी मंसूबे के तहत चीन से कंटेनर्स के काफिले इंतहाई सख्त सिक्योरिटी में बलूचिस्तान के साहली शहर ग्वादर पहुंचे। ग्वादर से बरामदात के बाकायदा आगाज के मौके पर एक तकरीब का इनेकाद किया गया। इस इफ्तिताही तकरीब में वजीर आजम और आर्मी चीफ समेत आला सिविल और अस्करी क्यादत शामिल हुई। तकरीब से खिताब में वजीर आजम ने कहा कि पाकिस्तान अपने जियो स्ट्रेटेजिक मुकाम को जियो इकोनॉमिक हब बनाना चाहता है। वजीर आजम ने कहा कि
ये हमारा कौमी मंसूबा है। सी पैक के दुश्मन पाकिस्तान के दुश्मन हैं, अमन और खुशहाली के दुश्मन हैं। आज जो आप देख रहे हैं ये मुस्तकबिल में आने वाली कामयाबियों की महज एक झलक है। ये पाकिस्तान और चीन की दोस्ती के मजबूत तर होने की निशानदेही करती है। पाकिस्तान और चीन ने अब तक रास्ते में आने वाली मुश्किलात का मिलकर मुकाबला किया है, जो आइंदा भी जारी रहेगा। हम इस मंसूबे को अजीम तर बनाएंगे।
आपको बताएं, तजारती कंटेनर्स का ये काफिला 1 नवंबर को चीन से पाकिस्तान में दाखिल हुआ था और इक्तसादी राहदारी के मुजवजा मगरबी रूट के मुख्तलिफ इलाकों से होते हुए ग्वादर पहुंचा। काफिले के रूट पर सिक्योरिटी के सख्त इकदाम किए गए थे। पाकिस्तान के सूबे बलूचिस्तान से ही आपको बताएं कि ज़िला खुजदार के इलाके शाहनूरानी में गुज़श्ता रोज़ होने वाले धमाके में हलाक अफराद की तादाद 54 हो गई है। ये धमाका गुज़श्ता रोज़ शाहनूरानी के मज़ार पर उस वक्त हुआ जब वहाँ धमाल हो रहा था। बीबीसी उर्दू से बात करते हुए सूबे के वज़ीर दाखला सरफराज बुगटी ने कहा कि इस धमाके के पीछे बैरूनी हाथ मुलव्वस है। इस वाक़े के बारे में इंस्पेक्टर जनरल फ्रंटियर कोर बलूचिस्तान मेजर जनरल शेर अफगन का कहना है,
बहुत तंग जगह पर बहुत ज़्यादा अफराद खड़े थे, उसकी एक और वजह इतनी ज़्यादा नुकसान की ये भी है। इस स्टेज पर ये कहना बहुत अर्ली है। आपको ये पता है कि आइसिस ने क्लेम किया है अभी तक, लेकिन जब तक तहकीक हो नहीं जाती तब तक ये कहना मुनासिब नहीं है कि किसने ये करवाया और प्लानिंग कहाँ हुई है। लेकिन मुझे यकीन है कि जैसे हम पहले जितने इस तरह के इंसिडेंट्स हुए हैं उन हम पहुंच चुके हैं उन लोगों तक जिन्होंने इसकी प्लानिंग की है और एग्जीक्यूट करवाया इंशाल्लाह इसमें।
फ्रांस ने कहा है कि गुज़श्ता साल पेरिस में दहशतगर्दों के हमलों के बाद नाफिज की जाने वाली हंगामी सूरतेहाल की मुद्दत में तौसी की जा सकती है। इस हंगामी सूरतेहाल के तहत पुलिस की तलाश और नज़रबंदी के इख्तियारात में इजाफा हो जाता है। सुनिए सबानास से।
आज फ्रांस के शहर पेरिस में होने वाले हमलों की पहली बरसी मनाई जा रही है। इन हमलों में 130 अफराद हलाक हुए थे। एक ही रोज 6 जगह होने वाले हमलों की जिम्मेदारी नामनेहाद दौलते इस्लामिया ने कबूल की थी। हमलों के बाद से फ्रांस में इमरजेंसी नाफिज है। बीबीसी के हॉट टॉक प्रोग्राम में फ्रांसीसी वजीर आजम ने कहा कि नीस में होने वाले हमले जैसे हमलों के खतरात हैं, ऐसी सूरत हाल में इमरजेंसी को ख़त्म किया जाना मुश्किल है। वाज़े रहे कि पेरिस हमले के फौरन बाद जनूबी शहर नीस में एक ड्राइवर ने लोगों के इज्तिमा पर लॉरी चला दी थी जिसमें 84 अफराद हलाक हो गए थे।
और अब आपको बताएंगे एक डायनासोर के बारे में जो एक बारूदी धमाके में बाल बाल बच गए। साइंसदानों ने डायनासोर के इन बाकियात की दरियाफ्त को नहायत अहम करार दिया है। इसी बारे में तफसील सुनिए नाजिया गुलजार से।
साइंसी जरीदे नेचर साइंटिफिक रिपोर्ट के मुताबिक ये बाकियात उस वक्त मिले जब जनूबी चीन के सूबे जियांगशी में एक तामीराती साइट पर मजदूर बारूदी धमाकों से इलाका साफ कर रहे थे। इस दौरान मजदूर डायनासोर के उन बाकियात को उड़ाने ही वाले थे कि उनकी नज़र इस अजीब शय पर पड़ी। अगर ऐसा हो जाता तो हम कभी इसके बारे में ना जान पाते। माहरीन का कहना है कि ये डायनासोर तकरीबन 72 मिलियन साल पहले मरा था। इसका नाम टोंगयोनलॉन लेमोसस रखा गया है। इसका साइज एक भेड़ जितना है और इसका ताल्लुक डायनासोर्स की परिंदों की फैमिली से है जो कि जमीन पर इनका आखिरी ग्रोह था। साइंसदानों का कहना है कि इस दरियाफ्त से डायनासोर्स के परिंदों में तब्दीली की तहकीकात में मदद मिलेगी।
इन तमाम खबरों की तफसील हम आप हमारी वेबसाइट bbcurdu.com पर और हमारे फेसबुक पेज पर भी देख सकते हैं। इसके अलावा आप मुझसे या मेरी टीम के दीगर साथियों से ट्विटर पर भी राब्ता कर सकते हैं। मेरा ट्विटर हैंडल है @Farhat_Javed। आप हमें अपने मसाइल से भी आगाह कर सकते हैं। हमारी कोशिश होगी कि इन मसाइल को भी अपने बुलेटिन का हिस्सा बनाया जाए। ये बीबीसी उर्दू सर्विस है।
ہم سے بات کریں.
میں المدین بگٹی ضلع ڈیرا بگٹی سے بات کر رہا ہوں.
بہت آزاد سے میں ذوالفقار علی کا بول بات کر رہا ہوں.
بی بی سی اردو کے پروگرام آپ کی بات میں اپنے مسائل اور رائے کا اظہار کریں.
پاکستان میں خاص تاثر پایا جاتا ہے کہ مغربی میڈیا جو ہے
فرانس کے شہر پیرس میں اتنے سارے انسانوں کو قتل کرنا.
ہمارا ٹول فری نمبر ہے 0800-222-275 جو موبائل فون سے فری نہیں ہے.
ادھر ہلری کلنٹن نے ایف بی آئی کے ڈائریکٹر کی مداخلت کو اپنی شکست کا ذمہ دار قرار دیا ہے. انہوں نے کہا ہے کہ انتخابات سے صرف 2 ہفتے قبل ایف بی آئی کے ڈائریکٹر کے ای میل کے استعمال کی تحقیقات کے اعلان نے ان کی متحرک مہم کو متاثر کیا. تفصیل سنیے ہمیرہ کمل سے.
ہلری کلنٹن اپنی جماعت کے عطیہ کنندگان سے فون پر گفتگو کر رہی تھی جو میڈیا پر افشا کر دی گئی. ہلری کلنٹن نے گفتگو کے دوران کہا کہ انتخابات میں ناکامی کی بہت سی وجوہات ہیں, لیکن ہمارا تجزیہ یہ ہے کہ قومی کے خط نے, جس میں بے بنیاد شکوک اٹھائے گئے تھے, ہماری تحریک کو ختم کر دیا. ہم گر گئے اور اس کے بعد ہمیں سخت جدوجہد کرنا پڑی. واضح رہے کہ 28 اکتوبر کو ایف بی آئی کے سربراہ نے کانگریس کو خط لکھ کر مطلع کیا تھا کہ وہ کلنٹن کی ای میلز کے بارے میں تفتیش کا اثر نو آغاز کر رہے ہیں. دوسری جانب امریکہ بھر میں ہلری کلنٹن کے حریف نو منتخب صدر ڈونلڈ ٹرمپ کے خلاف مظاہرے جاری ہیں.
عراق سے اطلاعات ہیں کہ حکومتی افواج نے نمرود نامی قصبے کا کنٹرول سنبھال لیا ہے. یہ قصبہ 2 سال قبل شدت پسند تنظیم دولت اسلامیہ کے قبضے میں چلا گیا تھا. نمرود کے قریب موجود تاریخی آشوریہ سائٹ کو بھی مکمل طور پر تباہ کیا گیا تھا, جسے اقوام متحدہ نے جنگی جرم قرار دے کر سخت مذمت کی تھی. ادھر ہیومن رائٹس واچ نے کرد افواج پر شمالی عراق میں سنی عرب مسلمانوں کے 20 گھروں کو مسمار کرنے کا الزام لگایا ہے. یہ گھر مبینہ طور پر دیہاتوں میں مسمار کیے گئے جو نام نہاد دولت اسلامیہ کے قبضے سے چھڑائے گئے تھے. کرد حکام نے ان الزامات کی سختی سے تردید کی ہے. اب کھیلوں کی خبریں سنیے سبا ناز کی زبانی.
انگلینڈ اور انڈیا کی کرکٹ ٹیمز کے درمیان راجکوٹ میں ہونے والا پہلا کرکٹ ٹیسٹ ڈرا ہو گیا ہے. انگلینڈ نے آج اپنی دوسری اننگز کپتان ایلسٹر کک کی سینچری کی بدولت 3 وکٹوں کے نقصان پر 260 رنز بنا کر ڈکلیئر کی تھی اور پہلی اننگز میں 537 رنز بنائے تھے, جبکہ انڈیا نے پہلی اننگز میں 488 اور دوسری میں 172 رنز سکور کیے. سابق پاکستانی آف اسپنر ثقلین مشتاق کے انگلینڈ کرکٹ بورڈ کے ساتھ معاہدے میں توسیع کر دی گئی ہے, جس کے بعد وہ انڈیا کے خلاف تیسرے کرکٹ ٹیسٹ تک موہالی میں انگلش ٹیم کے بالنگ کوچ رہیں گے. ادھر نیوزی لینڈ میں پاکستان کی خواتین کرکٹ ٹیم کو نیوزی لینڈ کی خواتین کرکٹ ٹیم نے تیسرے ون ڈے انٹرنیشنل میں 8 وکٹوں سے ہرا دیا ہے. پاکستان نے پہلے بیٹنگ کرتے ہوئے 6 وکٹوں کے نقصان پر 263 رنز بنائے. مطلوبہ ہدف نیوزی لینڈ کی ٹیم نے صرف 2 وکٹوں کے نقصان پر 43 اوور میں ہی پورا کر لیا. 5 ون ڈے میچز پر مشتمل سیریز میں نیوزی لینڈ کو پاکستان پر 3-0 کی برتری حاصل ہے. انڈیا کی خواتین کرکٹ ٹیم نے ویسٹ انڈیز کی خواتین ٹیم کو دوسرے ون ڈے میں بھی شکست دے دی ہے. ویسٹ انڈیز نے پہلے بیٹنگ کرتے ہوئے مقررہ 50 اوورز میں 7 وکٹوں کے نقصان پر 153 رنز بنائے. مطلوبہ ہدف انڈیا نے 38 اوورز میں 5 وکٹوں کے نقصان پر پورا کر لیا. 3 ون ڈے میچز پر مشتمل سیریز کا پہلا میچ انڈیا ہی نے 6 وکٹوں سے جیت لیا تھا. ادھر آسٹریلیا اور جنوبی افریقہ کے درمیان ہوبرٹ میں دوسرے کرکٹ ٹیسٹ کے دوسرے دن کا کھیل بارش کی نظر ہو گیا. جنوبی افریقہ کے فاسٹ بالر ڈیل سٹین کو کندھے کے کامیاب آپریشن کے بعد کھیل میں واپسی کے لیے 6 ماہ درکار ہیں. آسٹریلیا کے خلاف پرتھ ٹیسٹ کے دوسرے دن وہ کھیل کے دوران انجری کا شکار ہوئے تھے. فٹ بال ورلڈ کپ 2018 کے کوالیفائر میچز میں ویلز اور سربیا کے درمیان میچ ڈرا ہو گیا, لیکن ویلز کے مینیجر کرس کولمین کا کہنا ہے کہ ان کی ٹیم کوالیفائنگ راؤنڈ جیتنے کی صلاحیت رکھتی ہے. ایک اور میچ میں آئرلینڈ نے آسٹریلیا کو 1-0 سے شکست دے دی.
اور اب ملک بھر سے موسم کا احوال سنیے محکمہ موسمیات کے سینئر اہلکار ڈاکٹر محمد حنیف سے.
ملک کے بالائی علاقوں میں بارش کے بعد اس وقت تمام علاقوں میں مطلع صاف ہے. اگلے چند دنوں کے دوران ملک کے تمام میدانی علاقوں میں مطلع صاف ہوگا. کل دن کے وقت بھی پنجاب کے پی کے سندھ بلوچستان اسلام آباد میں اچھی دھوپ ہوگی, جبکہ گندم کی کٹائی کے بارانی علاقوں میں مزید چند دن تک موسم خشک رہنے کا امکان ہے. گلگت بلتستان سمیت ملک کی شمالی علاقوں کی وادیوں میں کل بھی مطلع صاف, موسم خشک رہنے کی توقع ہے.
یہ بی بی سی اردو سروس ہے.